श्रोताहरू नमस्कार। सदाको आइतबार चाहिँ आज पनि हामी स्टुडियोमा ठिक 9:30 देखि 10:30 बजेसम्म हामी उपस्थित हुने गर्दछौँ र श्रोताहरूलाई स्टुडियोबाट हामी यो पनि जानकारी गराइहाल्छौँ कि ठिक हामी तपाईँहरू समक्ष 1 घन्टा रहनेछौँ। यस अवधिमा हामी तपाईँलाई विभिन्न समाचारमूलक समाचार, विभिन्न रोचक जानकारीका साथै विभिन्न गीत सङ्गीतले तपाईँलाई भरपूर मनोरञ्जन गराउने हाम्रो प्रयास जारी रहनेछ।
एकदमै खगेन्द्रजीलाई हामी अघि कुरा गरेको थियौँ, आज हामीले चाहिँ एकदमै हाम्रो प्रसङ्ग पनि एकदम विशेष छ नि, होइन?
श्रोताहरूलाई
हामी एक हप्तापछि, होइन र एक हप्तापछिको फेरि अन्तरालपछि फेरि पनि हामी भोइस अफ फ्राङ्गला लिएर तपाईँहरूको माझ आइपुगेका छौँ रेडियो एडलेड 101.5 मा। र श्रोताहरू, आज सधैँ चाहिँ म मुना,
म खगेन्द्र
अनि म बिमला, आज मुना अनि खगेन्द्रजीलाई साथ दिन आएको यस स्टुडियोमा आएकी छु। धेरै रमाइलो लाग्यो,
एकदम हामी पनि खुसी छौँ।
एकदम एकदम बिमलाजी अघि पहिलाभित्रै स्टुडियोमा भित्र पस्ने बित्तिकै उहाँलाई हामी कसरी स्वागत गरौँ भन्ने हामीलाई एकदम कौतुहल भइरहेको थियो। जे होस् मलाई बिमलाजी, तपाईँ स्टुडियोमा आएर हामीलाई एकदम सहकर्मी साथी बन्नु भएको छ, त्यसको लागि हामी एकदम धेरै आभार व्यक्त गर्छौँ। तपाईँ श्रोताहरूलाई के भन्न चाहनुहुन्छ यस विषयमा?
पहिलोपटक त यो पहिलोपटक रेडियो एडलेड 101.5 को तरङ्गमा जुन मेरो आवाज गुन्जिएको छ, धेरै खुसी लागेको छ। म कार्यक्रम सुन्ने गर्थेँ विगतका हप्ताहरूमा, निकै रमाइलो लाग्यो र साथीहरूले भन्नुभयो यहाँ भलिन्टियर चाहिएको छ भने चाहिँ मलाई नि यसो होइन धेरै इच्छा लाग्यो। र त्यसपछि यहाँ आएँ, यहाँको इन्भाइरोमेन्ट एकदमै रमाइलो, फ्रेन्डली, एउटा फ्यामिली जस्तो छ र मलाई चाहिँ अति नै खुसी लाग्यो। र साथीहरू, यदि तपाईँहरू पनि इच्छुक हुनुहुन्छ यहाँ हाम्रो यो टिमलाई जोइन गर्न चाहनुहुन्छ भने तपाईँलाई धेरै धेरै स्वागत छ र म धन्यवाद दिन चाहन्छु विशेष मुना अनि
हजुर। तपाईँको जुन त आगामी कार्यकाल पनि हाम्रो समक्ष एकदम सहोदर बनोस्, राम्रो बनोस्, हाम्रो यही नै मङ्गल छ
भविष्यमा।
र जुन हाम्रो यो रेडियो जुन यात्रामा हामीलाई आज बिमलाले आजदेखि हामीलाई जुन साथ दिएको छ त्यसको लागि हामी एकदमै बिमलालाई स्वागत, हृदयदेखि नै हामी स्वागत गर्न चाहन्छौँ। र मलाई आशा पनि छ कि जसरी हाम्रो श्रोताहरूले खगेन्द्रजी मलाई र हाम्रा जुन अरू साथीहरू सञ्जय कमल जुन हाम्रा विगतमा साथीहरू उनीहरूलाई जसरी साथ दिएका थिए त्यसरी नै बिमलालाई पनि हाम्रो श्रोताहरूले त्यति नै माया, त्यति नै प्रेम दिनुहुन्छ भने हामीलाई पूर्ण विश्वास छ।
पक्कै
र खगेन्द्रजी, के सधैँ चाहिँ हामी हाम्रो कार्यक्रममा
कार्यक्रम सुरुवात गर्ने गर्छौँ श्रोताहरूलाई यो विविध जानकारी पछि हामी छोटो मिठो तरिकाले आजको तिथिमिति हामी भनि नै हाल्छौँ। त्यस पछाडि हामी सधैँको कार्यक्रम समाचार, त्यस पछाडि हामी विभिन्न सेगमेन्टहरू प्रस्तुत गर्दै जानेछौँ।
हजुर,
आजको तिथिमिति बारेमा, आज मिति 2069 साल मङ्सिर 10 गते शुक्रपा गते शुक्ल पक्ष द्वादशी तिथि आइतबार, तदनुसार 25 नोभेम्बर 2012 रहेको छ र अहिलेको तापक्रम ठिक 22.5 डिग्री सेल्सियस रहेको छ र त्यसमा आजको राति तपाईँको तापक्रम रहनेछ 18 डिग्री सेल्सियस र भोलिको तापक्रम रहनेछ 32 डिग्री सेल्सियस। र श्रोताहरूलाई यो पनि जानकारी गराइरहँ, हामी कार्यक्रमभर अनलाइन रहनेछौँ, यसमा तपाईँहरूलाई आफ्नो प्रियजन, आफ्नो साथीभाइ, विश्वमित्र जहाँ रहनु भएको छ तपाईँले आफ्नो सन्देश पठाउन सक्नुहुनेछ, आफ्नो साथीभाइलाई जन्मदिनको शुभकामना दिन सक्नुहुनेछ। यसको लागि हाम्रो कार्यक्रमभर अनलाइन फेसबुक अनलाइन रहनेछौँ, त्यसको लागि त्यसमा पनि तपाईँहरू फेसबुकमा असुविधा हुनुहुन्छ भनेदेखि चाहिँ हाम्रो मोबाइल नम्बर रहेको छ, हामीले यो मोबाइल नम्बर साङ्ग्रिलाकै लागि तपाईँहरूकै लागि हामीले यो खडा गरेका छौँ, राखिदिएका छौँ, तपाईँहरूकै मायाले गर्दा हामीले यो नम्बर राखेका छौँ। यसको लागि नम्बर रहेको छ अप्टस प्रिपेड, त्यसको लागि 0435-929-889 सिधै मेसेज पठाएर तपाईँहरूको शुभकामना अस्ट्रेलिया बाइक र अस्ट्रेलियाभित्रमा जहाँ जहाँ आफ्नो रहनु भएको छ उहाँहरूलाई सब
जुन चाहिँ अब अस्ट्रेलियाभित्र हुनुहुन्छ अथवा उहाँहरूले त हामीलाई मेसेज पठाउनु सक्नुहुन्छ फोन नम्बर, तर जो बाहिर हुनुहुन्छ उहाँले चाहिँ हामीलाई फेसबुक, हाम्रो फेसबुक मार्फत चाहिँ आफ्नो सन्देशहरू चाहिँ हामीलाई फेसबुक पेजमा तपाईँले लेखि पठाउनु सक्नुहुन्छ र हामी हाम्रो कार्यक्रममा प्रस्तुत गर्नेछौँ। र खगेन्द्र चाहिँ अर्को एउटा कुरा भनिहालौँ कि बिमला अघि हामीले जुन आजको हाम्रो कार्यक्रमको बारेमा हामी कुरा गर्दै थियौँ, आज हामी के को बारेमा कुरा गरौँ भनेर श्रोताहरूले त्यसको बारेमा हल्का जानकारी दिइहाल्नु ताकि श्रोताहरूले पछि सन्देश दिँदाखेरि हो नि त्यसको मजा अर्कै होस्।
सबैभन्दा अगाडि चाहिँ हामी मुनालाई, हिजो मुनाको जन्मदिन थियो र त्यसको चाहिँ हामी उहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ, ढिलै भए पनि
र
उहाँको लागि हाम्रो गिफ्ट चाहिँ अब
उहाँलाई
मनपर्ने नै एकदमै मिठो गीत हामी उहाँको लागि जन्मदिनको उपहार
यो त एकदम अनएक्सपेक्टेडै भयो. अघि कुरा मात्र भएको थियो यो यहाँ कुरा निस्किन्छ भनेर त मैले सोचेको थिइनँ, र पनि एकदमै बिमला र खग्नजी दुवैलाई एकदमै धन्यवाद होइन.
अनि जस्तै मुनाले भन्यो हाम्रो आजको कार्यक्रमको प्रसङ्गमा हामी चाहिँ यो खगिन चाहिँ यो के महिना रे हजुर?
अहिले चाहिँ
मङ्सिर. मङ्सिर
मङ्सिर भनेपछि हामीले अरू प्रसङ्ग निकाल्नु पर्यो, थाहा भइसक्यो कि आज मङ्सिरमा के प्रसङ्ग बढी प्रसङ्ग प्रचलित छ भन्ने कुरा हाम्रो समाजमा हाम्रो नेपाली परम्परामा अवगत छ.
त्यो त विवाह नै अवश्य पनि विवाह नै भयो, र त्यही कारणले गर्दा आजको हाम्रो कार्यक्रम चाहिँ विवाह सम्बन्धी विशेष हुनेछ. र यसमा चाहिँ हामी आज कार्यक्रम विशेष गरी खगेन्द्रजीको पनि आफ्नो व्यक्तिगत अनुभव पनि हामी अवश्य पनि सुन्ने नै छौँ
एकदम,
र साथै मुनाको पनि हाम्रो फ्युचर प्लान
पनि हामी सुन्ने नै छौँ,
र मेरो पनि अलि रमाइलो विवाहको प्रसङ्ग अवश्य पनि अलिअलि हुने नै छ.
जसको बारेमा श्रोता हामी यसको बारेमा कुराकानी त गर्दै नै छौँ, र सधैँ चाहिँ हाम्रो कार्यक्रममा चाहिँ पहिलो हाम्रो सेगमेन्ट हाम्रो खबरबाट हामी सुरु गर्नेछौँ. हप्ताभरिको खबर चाहिँ हाम्रो खग्नजी र आज बिमलाले साथ हामीलाई जुन अगाडि ल्याउनेछन्.
हजुर हजुर, आज चाहिँ म एक्लै नभएर बिमला आज बिमला साथ दिनुहुनेछ. जो बिमलाजीले मलाई आज समाचारमा साथ दिनुहुनेछ. अब सबभन्दा पहिले प्रमुख समाचार. को बन्लान् अब नेपालका प्रधानमन्त्री? सात दिनभित्र प्रधानमन्त्रीको नाम ल्याउन राष्ट्रपतिको आह्वान. म प्रधानमन्त्रीको लागि लालायत छैन, देउबाको भनाई. 2012-2013 भुटानी शरणार्थीलाई तरकारी वितरण बन्द. मुम्बई आक्रमणका दोषीलाई मृत्युदण्ड. र बङ्गलादेशको गार्मेन्ट कारखानामा आगलागीबाट 121 जनाको मृत्यु. अब समाचार विस्तारमा. राष्ट्रपति डाक्टर रामवरण यादवले नयाँ प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दलहरूलाई आग्रह गरेपछि अबको प्रधानमन्त्री को होला भन्ने बारे सर्वत्र सासो सुरु भएको छ. भावी प्रधानमन्त्रीका रूपमा नेपाली काङ्ग्रेसका सुशील कोइराला र रामचन्द्र पौडेल, एमालेका माधव कुमार नेपाल र केपी ओली, माओवादीका प्रचण्ड र बाबुराम भट्टराई, तमलपाका महन्त ठाकुर, राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापा र स्वतन्त्र व्यक्तित्वबाट दमननाथ ढुङ्गाना समेतको नाम चर्चामा आउन थालेको छ. राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री चयनका लागि दलहरूलाई बिहिबार बेलुका 4 बजेसम्म समसमय तोकेको छ. प्रधानमन्त्रीको नाम छनौट गर्न एमाले लगायत दलले नेपाली काङ्ग्रेसलाई आग्रह गरिसकेका छन्। शनिबार शान्ति मन्त्रालयमा सम्पन्न शीर्ष नेताहरूको छलफलमा एकीकृत माओवादी समेतले काङ्ग्रेस सहित नाममा मागेको चर्चा बाहिर आएको छ.
राष्ट्रपति डाक्टर यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको छ. बिहिबार विज्ञप्ति निकालेर दलहरूलाई 7 दिनमा सहमतीय प्रधानमन्त्री र उसको अध्यक्षतामा मन्त्री परिषद गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न आह्वान गर्नुभएको हो. राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा मङ्सिर 1 गते बिहिबार बेलुका 4 बजेसम्ममा राजनीतिक सहमति का आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्री परिषद गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको उल्लेख छ. राष्ट्रपतिको यो आह्वानपछि नेपालको राजनीतिले अब नयाँ मोड लिएको छ.
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउपालले आफू प्रधानमन्त्रीका लागि लालायित नभएको बताउनु भएको छ. उहाँले काङ्ग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा नेपाली काङ्ग्रेस सहमतिमै उम्मेद्वार चयन गर्न दावी गर्नुभयो. डडेलधुरामा आज बिहान आयोजित पत्रकार सम्मेलनमा देउबा काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पार्टीभित्र प्रधानमन्त्री चयन गर्ने विषयमा कुनै विवाद नहुने बताउनुभयो. नेता देउबा भन्छन्, म प्रधानमन्त्रीको लालायित छैन, नेपाली काङ्ग्रेसभित्र सरकारको नेतृत्वका विषयमा विवाद हुने छैन. राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिको आह्वान सकारात्मक रहेको बताउँदै नेता देउवाले अबको सरकारको नेतृत्वमा काङ्ग्रेसले गर्ने पाउनुपर्नेमा जोड दिनुभयो. उहाँले एकीकृत माओवादीले भने जस्तै उसकै नेतृत्वमा कुनै हालतमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुन नसक्ने बताउनुभयो. उहाँले एकीकृत माओवादीकै कारण मुलुक संकटमा परेको आरोप समेत लगाउनुभयो.
नयाँ वर्षको आगमनसँगै भुटानी शरणार्थीले सहायता संस्थाबाट तरकारी नपाउने भएका छन्। शरणार्थी सम्बन्धी संघीय उच्च आयोग UNHCRले सन् 2013 को जनवरी 1 तारिकदेखि शरणार्थीका लागि तरकारी वितरण कार्य बन्द गर्ने जनाएको छ। विश्व खाद्य कार्यक्रमसँग परामर्श गरी यो निर्णय लिएको जनाउँदै UNHCRले यस बारेमा नेपाल सरकारलाई समेत जानकारी गराइसकेको बताइएको छ। सन् 2013 विश्वमा घटेका अनेकौं आकस्मिक संकटका कारण लाखौं व्यक्ति प्रभावित भएको भन्दै UNHCRले उनीहरूको समेत आवश्यकता परिपूर्तिका लागि नेपाल लगायत विभिन्न मुलुकमा सञ्चालित कार्यक्रमको बजेट ठूलो मात्रामा कटौती भएको जनाएको छ। UNHCRले तरकारी कटौती गरे पनि त्यसको सट्टामा बारी र तरकारीको बिरुवा उपलब्ध गराउने भएको छ। तरकारी बाहेकका अन्य सबै खाद्य सामग्री सहायता यथावत रहने बताइएको छ। UNHCRले विश्व खाद्य कार्यक्रम र लुथरन विश्व फेडरेसनसँग मिलेर इच्छुक शरणार्थीलाई तरकारीको बेर्ना उपलब्ध गराउने जानकारी दिएको छ।
सन् 2008 नोभेम्बर 16 दिन मुम्बईमा भएको आक्रमणमा संलग्न पाकिस्तानी नागरिक अजमल कसाबलाई भारतले बुधबार बिहान फाँसी दिएको छ। कसाबलाई बुधबार बिहान 7:30 पुणे स्थित यरबन्डा जेल मा फाँसी दिएको महाराष्ट्रका गृहमन्त्री आरआर पाटिलले पुष्टि गरेका छन्। उनलाई मंगलबार मुम्बई आर्थर रोड जेलबाट यरबडा जेल ल्याइएको थियो। सबै प्रक्रिया पुरा गरेर फाँसी दिए पनि पाटिलले फाँसी दिने निर्णय कहिले गरियो र उनको शव के गरिनेछ भन्ने बारेमा भने केही बताउन चाहेनन्। कसाबको शव पाकिस्तानलाई बुझाइनेछ वा भारतमै अन्तिम संस्कार गरिनेछ भन्ने बारे स्पष्ट भइसकेको छैन। यसअघि फाँसी रोक्न कसाबले गरेको अन्तिम अपिल राष्ट्रपति प्रणब मुखर्जी प्रणब मुखर्जीले अस्वीकार गरेका थिए। मंगलबार मात्रै राष्ट्रपति मुखर्जीले फाँसीसँग सम्बन्धित सबै कागजातमा हस्ताक्षर गरेका थिए। कसाब सन् 2008 नोभेम्बर 26 तारिकका दिन आफ्ना 10 साथीका साथ समुद्री मार्गैबाट मुम्बई आएका थिए। उनीहरूले मुम्बई स्थित होटल ताज ट्रान्जेट होटल र शिवाजी रेलवे स्टेसनसहित सहरका आधा दर्जन बढी क्षेत्रमा आक्रमण गरेका थिए। उक्त आक्रमणहरूमा परि 166 मारिएका थिए भने सयौँ घाइते भएका थिए। प्रहरी र एनएसजी कमान्डोको आक्रमणमा 9 मारिए पनि कसाब पक्राउ परेका थिए।
अब
बङ्गलादेशको एक गार्मेन्ट कारखानामा आगलागी हुँदा 121 मृत्यु भएको छ। बङ्गलादेशको राजधानी ढाका नजिक असुलिया सहरमा भएको गार्मेन्ट कारखानामा दिउँसोको समयमा 81 आगलागी हुँदा कामदारहरूमा भागदौड मचिएको थियो। भागदौडको क्रममा कैयौँ घाइते भएका छन् भने आगलागीमा परि केही कामदार जलेका छन्। विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। स्थानीय प्रहरीका अनुसार ट्रान्जिट फेसन उद्योग गोदाम बाहिरबाट आगो उठेको थियो। घटनास्थलमा राजधानी ढाकादेखि 30 उत्तरमा पर्दछ। माथिल्लो तलामा रहेका कारखानामा कामदार बढिरहेकाले उनीहरू भाग्न नपाएको बताइएको छ।
मुनाको लागि गीत सुनाउने अलि उत्सुकतामा मेरो आवाज अलि अगाडि फुस्कियो, त्यसको लागि माफ गर्नुहोला साथीहरू। अब चाहिँ हामी मुनाको विशेष गरी यो जन्मदिनको सौगात स्वरूप हामी मुनाको अति नै प्रिय र मेरो पनि प्रिय गीत जुन चाहिँ बबिन प्रधानको आवाजमा रहेको छ
मेरो
साथीहरूको माझमा अवश्य पनि सर अवश्य पनि खगेन्द्रजीको पनि यो प्रिय गीतै हुनुपर्छ र हामी बबिन प्रधानको आवाज मेरो साथीहरूको माझमा अब तपाईँहरू समक्ष राख्दैछौँ।
मेरो साथीहरूको माझ तिम्रो चर्चा चले जस्तै तिम्रो सङ्गीहरूको माझ मेरो चर्चा
साँच्चै नै बिमला र खङ्गजीलाई एकदमै धेरै धेरै धन्यवाद. मैले अघि नै यो भवन प्रधानको गीत देख्ने बित्तिकै मैले बिमलासँग कुरा गरेको थिएँ कि मलाई बबिन प्रधान कति मनपर्छ भनेर, अनि विशेष गरी यो गीतको लागि अनि मैले सोचेको थिइनँ अब बिमला र खगनजीले चाहिँ स्पेसली मेरो लागि बजाउनुहुन्छ भनेर है। धेरै धेरै धन्यवाद। र हामी अघि कार्यक्रमको सुरुवातमा हामीले श्रोता तपाईँलाई भनेको थियो आज हाम्रो विशेष कार्यक्रम हामीले विवाह सम्बन्धी कुरा गरेको थियो, र यहाँ हामी विशेष कुरा गर्दा गर्दै हामीसँग खगेन्द्रजी, तपाईँले अब खगेन्द्रजीको सधैँ आवाज सुन्नुभएको छ, तर खगेन्द्रजीको बारेमा भन्नुपर्दा तपाईँले विश्वास गर्नुहुँदा हामीले अब आवाज सुन्दाखेरि एकदम निकै यङ हुनुहुन्छ जस्तो लाग्छ होला। मैले यङै हुनुहुन्छ बुढो भन्नु खोजेको होइन, तर खगेन्द्रजीको विवाह सम्बन्धी
मुना र मैले त गेस पनि गराइदिउँ कि उहाँ अविवाहितै हुनुहुन्छ भनेर, तर खगेन्द्रजीले अब यो के भन्छ
जुन विवाहको कुरा, अब जस्तै अघि हामी बिमाले भन्दै हुन्थ्यो कि विवाह धेरै प्रकारको हुन्छन् होइन, जस्तै अब पहिला भनौँ न अहिले नै भनौँ जुन लभ म्यारेज गर्छन् अरेन्ज म्यारेज होइन, अझ पहिला हाम्रो जस हाम्रो कल्चर अनुसार जाउँ भन्दा भागी विवाह थुप्रो धेरै धेरै प्रकारको हुन्छन् होइन। त्यसमा पनि अब हामीले कुरा गर्दाखेरि चाहिँ जुन विगतका दशकमा चाहिँ कति धेरै परिवर्तन आइसक्यो विवाहको कुरामा, अनि हामीले यही प्रसङ्गमा खगेन्द्रजीसँग सोध्दै थियो कि खगेन्द्रजीको विवाह चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ अब कति भयो, पहिला त हामीले त गरेका छैन भनेर सोधेको थियो कि कसो बिमला,
त्यही त हामी दुवैजनाले त्यस्तै भन्ठानेको थियौँ, तर कुरो चाहिँ यहाँ अर्कै रहेछ कि हामी हाम्रो श्रोता साथीहरूले नि केही कुरा
बिमला तिमीलाई लाग्दैन खगेन्द्रजी अलिकति आज क्वाइट हुनुहुन्छ,
एकदमै हामीले त्यो एकदमै उहाँको उहाँको एक्सप्रेसनहरू पनि हामीले त्यो थाहा पाएका छौँ, र अब केही बोलिदिनु पनि हुन्छ कि खगेन्द्रजी,
खगेन्द्रजीको विवाह आफ्नो बारेमा हल्का भन्दिनँ किन भन्दाखेरि अब आज हामीले जुन विवाह विशेषको कुरा गरेको छौँ होइन, अनि तपाईँलाई आफ्नो विवाह कति वर्ष भयो, मतलब हामीलाई पनि मलाई लाग्छ तपाईँले जुन अघि हामीलाई जुन कुरा सेयर गर्नुभयो त्यो कुराले हामीलाई यति चकित नै पार्यौँ नि हामी बिमार, त्यो कुरा सायद श्रोताहरूलाई पनि तपाईँले सेयर गर्नुभयो भने चाहिँ
होइन पक्कै पनि म तपाईँले जुन यो तपाईँको आग्रह म पक्कै पनि नकार्दिनँ, किनभने तपाईँ हामी दुई तिनजना लगायत सम्पूर्ण श्रोताहरूलाई पनि मेरो जानकारी पक्कै पनि कति प्रायलाई इफेक्टिभ रहनेछ र प्रभावकारी रहन्छ पनि होला होइन, कतिलाई कस्तो पनि लाग्न सक्ला, तरै पनि मेरो प्रसङ्ग भन्दाखेरि चाहिँ मेरो खासै विवाह भनेको अलिकति स्टुडेन्ट लाइफमै भयो, ताकि लगभग म 18 वर्षको थिएँ होला,
हजुर
हजुर थिएँ होला है, अनि त्यति बेलाको अब त्यति बेलाको परिस्थिति भनेको जस्तो मेरो 18 वर्षको बिहा एकदम सान्दर्भिक नै थियो, ताकि त्योभन्दा अगाडि भनेको अब भनौँ न हाम्रो बाबा मम्मीको पालामा त्योभन्दा हजुर हजुरको पालामा त 3 वर्ष 5 वर्ष 8 वर्ष 11 वर्षमा बिहे गरेको पनि हामी प्रसङ्ग बाल विवाहको कुरा अलि सुन्दै आएका छौँ, र कति प्रायः अहिले पनि विश्वमा घटना भइरहेका छन्, हामी सुन्दै पनि आएका छौँ, देख्दै पनि आएका छौँ घटना भएको छ भन्ने कुरा, तर मेरो प्रसङ्ग अब मा त अब मैले 18 वर्षको बिहे गरेँ, तर त्यति बेलाको परिस्थितिमा कस्तो प्रचलित थियो भन्दाखेरि चाहिँ केटाकेटी मन बराबर हुनुपर्ने परिस्थिति थिएन त्यति बेला चाहिँ, ताकि बाबा आमा दुई पक्षको बाबा केटा पक्ष र केटी पक्षको बाबा मम्मी चाहिँ एक आपसमा मिलापत्र भयो,
भेटघाट पनि हुनुपर्ने थिएन केटाकेटीको,
थिएन थिएन
त्यसो भए तपाईँले बिहा गर्नुभन्दा अगाडि तपाईँको श्रीमतीलाई जुन अहिले तपाईँको श्रीमती हुनुहुन्छ होइन उहाँलाई देख्नु पनि भएको थिएन,
होइन देखेँ होला कतिपय ठाउँलाई मैले इनफर्मली मैले देखेँ होला, तर फर्मली भनेको चाहिँ म एकदम माग्ने गरेर चाहिँ म गएको थिएन,
उसँग मेरो बिहा हुनु लाग्छ भने थाहा पनि थिएन,
होइन त्यो पहिला थिएन मलाई, तर पनि अब बाबा मम्मीको दुई पक्षबाट चाहिँ त्यसरी एरेन्जमेन्ट गरेको भयो त्यसमा होइन, त्यति बेलाको परिस्थिति त्यस्तै थियो, ताकि त्यसमा एकपट्टिको राम्रो एकपट्टिको नराम्रो प्रसङ्ग भने त्यस्तो पनि थिएन, दुईपट्टिको सहमतिमै त्यस्तो खालको बिहा हुन्छ, ताकि मेरो मात्रै नभएर त्यति बेलाको परिस्थितिमा सबै म जस्ता युवाहरूको त्यसरी नै बिहा भएको थियो।
अब खगेन्द्रजीको विवाहको रमाइलो प्रसङ्ग त हामीले
सुन्यौँ,
अर्को एउटा रमाइलो प्रसङ्ग पनि छ, जस्तै विवाहको कुरा गर्दाखेरि विवाह गर्ने विभिन्न चलन हुन्छ, जस्तै परम्परागत शैलीहरू भयो माघी विवाहदेखि लिएर मुना मुना जस्तो कुनै भागी विवाह अथवा प्रेम विवाह होइन, र साथसाथै हामीले समाचारमा सुन्न आएको छ इन्टरनेटबाट पनि विवाह भएको कति प्रसङ्ग छ, र अर्को एउटा रमाइलो प्रसङ्ग छ टेलिफोनबाटै विवाह भएको पनि घटना नेपालमा भएको रहेछ, जुन चाहिँ अति नै टेलिफोनबाटै टेलिफोनबाटै भन्दा अलि अचम्म लाग्ला होइन, तर यस्तो यो टेलिफोन विवाह पनि भएको रहेछ, यो चाहिँ मलेसियामा र दुल्हा चाहिँ मलेसियामा र दुलै चाहिँ नेपालको नुवाकोटमा रहेछ, र उहाँहरू चाहिँ प्रेम सम्बन्धमा बाँधिनु भएको रहेछ फेसबुक मार्फत, र तर पछि यो प्रेम विवाह चाहिँ माघी विवाहमा परिणत भएर चाहिँ दुल्हा दुलै परिवारले चाहिँ विवाह गर्ने भनेर टेलिफोनबाट चाहिँ विवाहको हरेक सबै विधिहरू चाहिँ विवाह टेलिफोनबाट नै अब दुलै दुलाहरू चाहिँ दुलाको पार्टी चाहिँ उता दुलैकोमा जन्त जान गयो तर त्यहाँ चाहिँ दुलै मण्डपमा तर दुला चाहिँ थिएन दुला चाहिँ उता मलेसियामा र सबै विवाहको सबै विधि सबै टेलिफोनबाटै उता दुला चाहिँ विवाहको पुरा कार्य सम्पन्न भएसम्म चाहिँ दुला र दुलाको उता पार्टी चाहिँ
के यो कुरा हालसालकै कुरा हो
यो हालसालै यो मङ्सिर नौको यो हालसालकै कुरा हो यो भने
मङ्सिर नौ भनेपछि
हिजोको कुरा ए ल भनेपछि त्यो हामीसँग एकदम निकै तात तातो रमाइलो विवाहको प्रसङ्ग रहेछ
त्यही त एकदम असम लाग्यो भन्दाखेरि अब जस्तै अघि हामीले खगनजीको कुरा गऱ्यौँ होइन अब त्यो समयमा जुन समयमा चाहिँ अब कति कति वर्ष अगाडि भन्नुभएको थियो तपाईँको विवाह भएको चाहिँ
अब मैले अघि प्रसङ्ग निकाल्दा नि अब म 18 वर्षको थिएँ बिहा गर्दा त अहिले
उमेरको कुरा
उमेर भन्दा अलि आनाकानी गर्नु भएको जस्तो छ तर हामीलाई
उमेरको कुरा नगरौँ विवाह कति वर्ष भयो कुरा गरौँ न त
विवाह त भलग 20 वर्ष भयो
20 वर्ष भयो
हजुर
त्यही त त्यति
अब उमेर हामीले थाहा पाइहाल्यौँ नि
जस्तै त्यति बेला अब खगनजीले भर्खर भन्नुभयो कि त्यो समयमा जुन 20 वर्ष अगाडिको कुरा चाहिँ जब चाहिँ अब केटाकेटीको कुराकानी नभएर आमा बाबाले गर्ने अब जुन विवाह त्यसरी कुरा हुन्थ्यो तर अहिलेको हेर्नुहोस् अब त्यो समयदेखि जुन दुई दशकको बिचमा कति परिवर्तन भयो अहिलेको समयमा आएर जुन इन्टरनेटबाट विवाह हुने अहिले हामी धेरै कुराहरू पनि सुन्छौँ जसरी अब भर्खर बिमलाले पनि भने कि टेलिफोन मार्फत आजकल त केटाकेटी नजिक बस्नु पनि नपर्ने रहेछ
लगभग त्यही त अहिले लगभग 20 वर्ष अगाडिको कुरा भनेको त त्यति बेला त एउटा प्रेम विवाह पनि त्यस्तो प्रसङ्ग त्यति पाइँदैन थियो प्राय मात्रामा एरेन्ज म्यारेज जस्तो एकदम एरेन्ज गरेर मात्रै बिहा गरेको पाइन्थ्यो होइन अनि यदा कदा कहिलेकाहीँ यसो चोरी बिहा पनि गरेको पाइन्थ्यो भागेर बगाएर लाने तर प्राय जसोमा नेपाली परम्परा अनुसार यही एरेन्ज बिहा नै भएको पाइन्छ बिमलाजीको कसरी बिहा भयो
मेरो चाहिँ विवाह अलि रमाइलो प्रसङ्ग चाहिँ किनकि मेरो दुईवटा कल्चरबाट विवाह भयो र मेरो श्रीमान जुन चाहिँ नेवार समुदायबाट हुनुहुन्छ र उहाँको घरमा मेरो उहाँकै तरिकाबाट विवाह भयो र मेरो यता मेरो तामाङ कल्चर अनुसार विवाह भएको भएर र इन्टरकास्ट विवाह भएको भएर मलाई हामीलाई चाहिँ अति नै रमाइलो लाग्यो दुई थरीको कल्चरलाई फलो गर्नु परेको भएर अति नै जे होस् एक किसिमले जस्तो हाम्रो कल्चरको एउटा महत्त्व हुन्छ नि
त्यो एक्सपिरियन्स
पनि भयो होइन र म चाहिँ रमाइलो भयो भन्नु पर्ला अब
त्यो त विवाह तर यो विवाह तपाईँले भन्नुभयो इन्टरकास्ट भयो कतिको गाह्रो भयो के अझ पनि नेपाल समाजमा कति कुरा कति समयमा होइन
हजुर इन्टरकास्टमा बिहे गर्दाखेरि भनेको कति प्राय जात जातिको कुरा आउँछ के आउँछ तपाईँलाई त्यस्तो कस्तो अनुभव
मेरो व्यक्तिगत अनुभवमा चाहिँ त्यस्तो भएन तर किनभने मेरो श्रीमानको परिवार एकदमै आधुनिक विचारको हुनुहुन्छ र मेरो परिवार पनि त्यसै कारणले गर्दाखेरि त्यस्तो कुनै समस्या त भएन तर यदि यही कुरा एक दशक अगाडि अथवा केही वर्ष अगाडि मात्र भएको पनि सायदै केही दिन निकै अप्ठ्याराहरू को सामना गर्नु पर्थ्यो होला जस्तो लाग्थ्यो तर चाहिँ अहिले सायद समय पनि बिस्तारै परिवर्तन भएको छ
त्यसमा पनि तपाईँ जुन नयाँ घरमा जानुभयो प्रवेश गर्नुभयो त्यसमा पनि तपाईँहरूको नयाँ परिवार भनेको आधुनिक विषयकोमा आधुनिक विचारको हुनुहुन्छ भने तपाईँ त स्वतः आफै आधुनिक विचारकै हुनुहुन्थ्यो नि त होइन त्यसमा पनि तपाईँको परिवार पनि त आफै परिवर्तन गर्ने बोराउने तपाईँको भूमिका त्यसमा बुहारी घर भइ गइसकेपछि त भूमिका बाँध्नु त्यसमा तपाईँको उत्तिकै दायित्व होला हो कि होइन
त्यो त अवश्य पनि खगेन्द्रजी तर त्यो भन्दामा चाहिँ म आफ्नो परम्पराहरूलाई चाहिँ चटक्क बिर्सिनुपर्छ भन्दिनँ होइन आफ्नो गरिआएको चलनलाई चाहिँ आफूले सकेसम्म गर्नुपर्छ होइन तर कतिपय नराम्रो अब भनौँ न अलि नचाहिने कुराहरू पनि छ हाम्रो परम्परामा त्यस्तो कुराहरूलाई चाहिँ हामीले बिस्तारै चाहिँ परिवर्तन गर्दै ल्याउनु पर्छ
कति प्रकार कति सुपरस्टिसनहरू छन् कति अन्धविश्वासको कुरा चलेर आएको छ कसरी आयो भन्ने कुरा त्यसलाई अहिले अनुसन्धान भइरहेको छ कतिपय त्यसलाई चाहिँ हराउँदै हटाउँदै गएको छ नि त त्यो कुराहरू प्रसङ्ग पनि हजुर
सायद अब हामी यो कुराकानीलाई त हामी जारी नै राख्नेछौँ कि अब एउटा गीत सुनेपालो कि फेरि
गीत सुन्नु एकदम गीत सुन्नुपर्छ त्यसमा गीत भन्दा पनि मलाई एउटा सानो मेसेज आएको छ यहाँ भर्खरै प्राप्त भएको भन्दा अलिक अगाडि भएको छ पठाउनु भएको छ नवीन शर्माजीले उहाँ पढ्नु गत हप्ता पनि उहाँको हामीले मेसेज पढेका थियौँ उहाँ हाम्रो नियमित श्रोता हुनुहुन्छ नवीनजीले हामीलाई धेरै सम्झिनुहुन्छ माया गर्नुहुन्छ भोइस अफ साङ्ग्रेलालाई यसै गरी आगामी दिनमा पनि तपाईँले यसरी मेसेजहरू पठाउँदै गर्नुहोला भन्दै उहाँले मेसेज लेख्नुहुन्छ 12 डिसेम्बरमा मेरो दादा उदय गौतमको जन्मदिन परेको छ र उहाँलाई जन्मदिनको अग्रिम शुभकामना दिन चाहन्छु र उत्तरोत्तर प्रगतिको कामना गर्छु भनेर चाहिँ नमिना शर्माले उदय गौतमको जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ। हाम्रो वैशव सङ्गठनको तर्फबाट पनि उदय गौतमजीलाई जन्मदिनको शुभकामना, अग्रिम शुभकामना
उदय गौतमजीलाई र उहाँको लागि, उदयजीको लागि हामी एउटा गीत पनि
सुनाइहाल्छौँ।
वैशव सङ्गीलाको तर्फबाट चाहिँ हामीले जन्मदिनको शुभकामना सहित यो हामी गीत रहेको छ, नेपथ्यको एकदमै मिठो गीत, यो एल्बम चाहिँ रहेको छ। मलाई जहाँसम्म लाग्छ एल्बम चाहिँ नेपथ्य भेडाको उन जस्तो एल्बमबाट एकदमै मिठो गीत रहेको छ। श्रोताहरू
स्वीकार्नु होला यो गीत
एकदमै।
Yeah.
श्रोताहरू अहिले सुन्नुभयो सुमधुर आवाजमा नेपाली ब्यान्डको धेरै राम्रो गीत र श्रोताहरूले पक्कै पनि गीत मन पराएर पक्कै मन पराइदिनु भयो होला. र यो ठिकै यो गरम गरम रातमा तपाईँहरूले धेरै शीतलता यो गीतबाट धेरै शीतलता पक्कै पनि प्राप्त गर्नुभयो भन्ने हामीले पक्कै आशा गरेका छौँ.
एकदमै जुन नेपथ्यको एकदमै जुन पपुलरै गीत भनौँ न, नेपथ्यको त हरेक एल्बम पनि गीतहरू एकदमै सुमधुर, एकदमै खगनजीले भन्नुभएको जस्तै शीतलता दिने गरममा
एकदम मिठो पनि गीत छ र हामीलाई पनि यो स्टुडियोमा एकदम शीतल महसुस भइरहेको छ.
सायद एयर कन्डिसनरले मात्र होइन होला,
त्यसमा पनि श्रोताहरूले पक्कै पनि मन पराइदिनु होला भन्दै ठिकै श्रोताहरू अहिले स्टुडियोको घडीमा ठिक 10:05 गएको छ र तपाईँहरूलाई हामी साथ दिइरहेका छौँ. म खगेन्द्र,
म मुना
र म विमला र हामी अबको 25 मिनट तपाईँहरूको साथमा रहनेछौँ.
खगेन्द्रजी, अघि यहाँ हामीले जुन आजको हाम्रो विशेष भनौँ न कार्यक्रम बिहाको प्रसङ्ग छ होइन, अनि हामीले अब अहिले मङ्सिर महिना छ होइन, मङ्सिर महिना जुन विशेष गरी अब हिन्दूहरूको लागि त भनौँ न होइन
केही
पनि विचार छैन, त्यो तपाईँहरूले दिमागबाट चटक्क निकालिदिन्छ. मेरो त्यस्तो केही पनि विचार छैन, मङ्सिर महिना हो, अझ पनि केही वर्ष दिन बाँकी नै छ त्यसको लागि, समय छ, बिस्तारै कुराकानी त हुँदैछ त्यसको बारेमा, त पछि छन् अझ समय छ धेरै नै होइन. तर अघि विवाहको कुरा गर्दा गर्दै खोजी मलाई के तपाईँले भनिदिनुहुन्थ्यो कि जुन विशेष गरी अब जुन नेपालमा चाहिँ विवाहको मौसम भनेर जुन मलाई थाहा भयो अनुसार त मङ्सिर र वैशाख, अब बिमला र अब खङ्जीलाई अझ अरू थाहा छ कि त्यो त मलाई थाहा छैन, मलाई चाहिँ जुन थाहा भयो अनुसार चाहिँ मङ्सिर र वैशाखमा मात्र.
र अर्को शुभ साहित चाहिँ विवाह पञ्चमी पनि हो, जुन चाहिँ मेरो
सरस्वती पूजामा पनि गरिन्छ.
हजुर हजुर, विवाह पञ्चमी हजुर, त्यो पनि एउटा यदि कसैले अब सायद पाएन भने सायद त्यो दिन पनि सधैँको लागि उपयुक्त हुने समय.
त्यो दिनको लागि त सबै जुनसुकै कार्य गर्दाखेरि पनि कुनै साइत हेर्नुपर्ने, कुनै परामर्श केही गर्नुपर्ने, निकाल्नुपर्ने केही पनि पर्दैन, एक आपसमा बिहे गर्दाखेरि त्यसमा चाहिँ सायद मुहूर्त हुने पनि.
भन्नाले कस्तो तपाईँले भन्नुभएको भर्खर भने सरस्वती
सरस्वती पूजाको दिन चाहिँ त्यो दिन चाहिँ सायद हेरिरहनु पर्दैन, ताकि मङ्सिर होस् अथवा कुनै दिन भए पनि मङ्सिरमा नि एउटा उपयुक्त दिन बार तिथि मिति तोकेको हुनुपर्छ. त्यस्तै सरस्वती पसन्दको दिन चाहिँ त्यसमा केही तोकिरहनु पर्दैन, ताकि बे प्रसङ्ग सिधै गर्दा अथवा कुनै कार्य गर्दा हुन्छ.
र मलाई जहाँसम्म लाग्छ दसैँ पनि शुभ सायद मानिन्छ कि
दसैँ भनेको चाहिँ कुनै कुनै बेला कस्तो हुन्छ भने यो हिन्दू परम्परा अनुसार कि नेपाली पात्र अनुसार चाहिँ मलबाँस र छेबाँस भनिन्छ. अहिले मलबाँस
मलबाँसलाई यो वर्षको मलबाँसको कुरा पनि भयो
के भन्छ जे होस् मलबाँस भन्छ त्यसको पुरुषोत्तम महिना
भनिन्छ.
त्यसको चाहिँ अलिकति दिन बारहरू अलिकति यता बढेर आएको हुँदाखेरि चाहिँ कार्तिक महिनामा पर्छ कहिले काहीँ दसैँहरू चाहिँ होइन, त्यसो हुँदाखेरि चाहिँ कार्तिकमा बिहे गर्नु त उपयुक्त मानिँदैन. त्यसले गर्दाखेरि खासै बिहे गर्ने प्रसङ्ग महिनाहरू भनेको चाहिँ तपाईँले भने अघि
मङ्सिर
हो, अनि अनि माघ
पनि पर्छ,
माघ अनि फागुन पनि हो, अनि वैशाख पनि हो, अन्त जेठमा चाहिँ खासै बिहे गर्छन् या कि बिहे गर्नु हुँदैन, कसलाई कस्तो अवस्थामा चाहिँ गर्नु हुँदैन भन्दाखेरि चाहिँ या केटा पनि जेठा, केटी पनि जेठी, र महिना पनि जेठ भएकोले गर्दा चाहिँ तिन जेठ चाहिँ जुन्नु हुँदैन भन्ने कुरो यो नेपालीमा परम्परा छ. या त सुपरस्टिसन हो कि या त अन्धविश्वास हो, त्यो त मलाई थाहा छैन, तर मैले सुनेको प्रसङ्ग हो.
मैले कहिले पनि नसुनेको, बिमलाले
मैले पनि सुनेको
छैन, एकदमै
थाहा पाएर रमाइलो लाग्यो. आई मिन
त्यही त अब सुन्दाखेरि सोच्नु न, जेठ 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 त तिनवटा जेठ नहुनु कुनै कारण चाहिँ केही थाहा छ कि
त्यस्तो? मलाई त्यो विषयमा त्यसको विशेषज्ञ होइन,
शाब्दिक अर्थ मात्र होला कि शब्दको
होइन. अब कुनै पनि कुरा तिन जुट्दा केही नराम्रो हुन्छ, केही प्रसङ्ग नराम्रो होला भन्ने कुरा त मैले अघि भने नि सुपरस्टिसन हो या त बिलिभ हो अथवा सत्यमा केही छ.
अर्को एउटा कुरा चाहिँ सुपरस्टिसन भन्दाखेरि तिनको कुराहरू जस्तै तिन बास पनि गर्नु हुँदैन
यस्तो कुराहरू जुन धेरै जुन अब भनौँ न खङ्गजीले भन्नुभएको जस्तै जुन हाम्रो कल्चरमा हाम्रो संस्कृतिमा चाहिँ यस्तो कुराहरू हिन्दू विशेष हिन्दू परम्परा अनुसार चाहिँ धेरै कुराहरू यस्तो महत्त्व जुन शाब्दिक महत्त्वहरू धेरै हुन्छन् होइन. जस्तै अब तिन बास बिमलाले भने जस्तै सायद त्यस्तै बुझ्न सक्छ जुन जेठको कुराको
भएको पनि थियो होला, त्यही घटना के भएर भयो तर त्यो कारणले नभएर अरू कारणले भन्नुभएको हुनसक्छ होइन, त्यस्तो भएको होला. अनि त्यसमा असारमा पनि बिहा हुन्छ,
पानी पर्ने महिना
बिहा हुन्छ भनिन्छ, असारको चाहिँ
छाता उड्दै बिहे गर्नु त पर्ने होइन,
भूमि भूमि रथ भनेर भनिन्छ, भनेरले प्रत्येक असार आठ गतेलाई चाहिँ अथवा आठ दस गते, दस गतेलाई चाहिँ भूमिरथ भनिन्छ, ताकि त्यो दिन चाहिँ पृथ्वीबाट चाहिँ पानी उम्रिने, धेरै पानी पर्ने त्यो दिनलाई चाहिँ भूमिरथ भनिन्छ, ताकि भूमि रजस्वला भएको दिन त्यो दिन चाहिँ पनि कुनै सायद हेर्नु पर्दैन भन्ने कुरा पनि हिन्दू परम्परामा सुनेको छु मैले।
ए ओके, त्यस्तो धेरै कुराहरू यति कति धेरै खन्छ, धेरै कुरा आज मलाई बताइरहनु जुन कुरा चाहिँ मलाई थाहा थिएन होइन, एकदम सुन्दाखेरि पनि इन्ट्रेस्टिङ लागिरहेको छ,
एकदम एकदम
श्रावण महिनामा
आशा छ हाम्रो श्रोताहरूलाई पनि यो कुराहरू रमाइलो लागिरहेको होला।
मलाई पक्कै पनि विश्वास छ, किनभने बिमला र म जति नै यहाँ हामी जुन इन्ट्रेस्ट लिएर हामी सुनिरहेका छौँ, श्रोताहरूलाई पनि मलाई पक्कै पनि विश्वास छ उहाँले पनि त्यति नै इन्ट्रेस्ट लिएर सुनिरहनु भएको छ। र मलाई कुरा गर्दा गर्दै हामी जुन विवाहको कुरा गर्दा मलाई खगेन्द्रजीको विवाहसँग फेरि मलाई अलिकति त्यसमा कोर्याउनु मन लाग्यो,
होइन
जस्तै अब मलाई अघिदेखि भन्नुभएको थियो जुन खगेन्द्रजीले जुन उहाँको 20 वर्षको विवाह सम्बन्ध होइन जुन अहिलेसम्म पनि राम्रो जुन राम्रोसँग चलिरहेको छ, जुन हामीले सोच्दाखेरि अहिलेको जुन अहिलेको जेनेरेसनको भनौँ न अहिलेको मान्छेहरूले त कति अब अहिलेको जमानामा डिभोर्स भन्ने कुराहरू धेरै भइरहेका छन् भनेर होइन, जुन अब एक दशक अगाडि एक दशक पहिलाको कुरा गर्दाखेरि पनि जुन डिभोर्सको क्रम त्यति ज्यादा थिएन होइन, अहिले आएर चाहिँ जुन हरेक भनौँ न तपाईँले विदेशमा नै पनि त कति देख्न सक्नुहुन्छ होइन, अब जुन खगेन्द्रजीको यो 20 वर्ष लामो जुन विवाह सम्बन्धको राज चाहिँ के हो मलाई त किन एकदम सोध्नु मन लाग्यो, किनभने सायद के त हाम्रो श्रोताहरूलाई पनि यसको एकदमै काम लाग्छ कि आफ्नो
होइन, मैले यसलाई त उत्तर कसरी दिने भन्दाखेरि पनि होइन, यो त अब के भने अब त्यति बेलाको परिस्थितिमा त्यति बेला बिहे गरे तर पनि अब हाम्रो हिन्दू परम्परा अनुसार जुन एक आपसमा मेलेमतो एक आपसमा भाइचारा सम्बन्ध जुन छ त्यसैलाई नै अघालेर त्यसरी नै भइरहेको छ, अहिलेसम्म पनि त्यस्तो नराम्रो कहिले पनि भएको छैन होइन, र खासै 18 वर्षको थिएँ त्यति बेला होइन, त्यति बेला 18 वर्षमा म खासै बाल विवाह त होइन नि जस्तो लाग्छ, होइन र पनि त्यति बेला को परिस्थितिमा अब कसरी बिहे भयो कसरी भयो भने मलाई अलिअलि म कथा जस्तो पनि लाग्छ, म आफैलाई पनि कथा जस्तो लाग्छ र पनि ठिकै छ।
यो अब खगेन्द्रजीले विशेष गरी यो राज हो त भन्नु भएन है, सायद त्यो भन्नु भएको भए चाहिँ के थियो कि जस्तो मलाई सायद नयाँ श्रोताहरूले ए हाम्रो विवाह जुन विवाहमा चाहिँ विवाह सम्बन्धमा चाहिँ यो कुरा प्रयोग गर्दाखेरि, तर सायद ऊ पनि हुनसक्छ जुन अब खगेन्द्रजीले कहिलेकाहीँ कुनै कुराहरू चाहिँ शब्दमा बयान पनि त गर्न सक्छ
होइन, त्यो चाहिँ के भन्दाखेरि चाहिँ हाम्रो अझै हिन्दू परम्परा अनुसार चाहिँ के छ भन्दाखेरि चाहिँ टिप्पण चिह्न भनिन्छ, ताकि आफू जन्मेको नक्षत्र कुन घडी कुन पोला कुन नक्षत्र लिएर जन्मेको हुन्छ, ताकि त्यही केटाले कुन कुन दिशाको कुन थरको कस्तो वर्णको केटी कहाँ पाइन्छ कुन दिशा पाइन्छ भन्ने प्रसङ्ग त्यो टिप्पण चिह्नमा आधारित ज्योतिष शास्त्रले गरेको पाइन्छ, त्यही प्रसङ्गमै मेरो पनि त्यतापट्टि झल्केको
हो,
त्यसमै हुन्छ। तर अहिले चाहिँ आधुनिक हिसाबमा कसरी जोडिएको छ भन्दाखेरि चाहिँ प्रत्येकले एक आपसमा केटी मन पराप केटाकेटी मन पराबर छन् भनेपछि ब्लड चेक गर्नुपर्ने, ताकि ब्लड ग्रुप कुन छ त्यो ब्लड ग्रुप कुन छ त्यो ब्लड ग्रुपमा चाहिँ एक आपसमा चाहिँ बिहे गर्दाखेरि कुन ब्लडले चाहिँ राम्रो गर्छ कुन ब्लडले राम्रो गर्दैन भन्ने कुरा पनि पुष्टि भएको हामी पाउँछौँ।
र मेरो व्यक्तिगत अनुभवमा चाहिँ यस्तो लाग्छ कि मलाई श्रीमान श्रीमती भनेको एउटा एकअर्काले एकअर्का बिच चाहिँ एउटा बुझ्ने अन्डरस्ट्यान्डिङ भन्छ नि होइन, अन्डरस्ट्यान्डिङ पऱ्यो, माया
त भइहाल्छ,
परामर्श, एकले अर्कालाई सम्मान गर्ने, एकले अर्काको विचारलाई बुझ्ने, सायद यी कुराहरूले पनि विवाह चाहिँ निरन्तर सक्सेसफुल के भन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन, अब विवाह सम्बन्धमा उतार चढाव त अलिअलि भइहाल्छ होइन, तर त्यही हो मेन कुरा एकले अर्कालाई चाहिँ बुझ्ने कुरा सुन्ने
होइन, एउटा त्यो बिहेको प्रसङ्गमा एउटा श्रीमान श्रीमतीको बारेमा पनि एउटा भनाइ छ नि, श्रीमान श्रीमती
दुई पाङ्रा
हुन् अर्थात् हस्बेन्ड एन्ड वाइफ आर द टु साइड अफ सेम कोइन भनेर भनिन्छ नि, पैसाको दुईपट्टिको पैसा एउटा हो भनिन्छ नि।
र खगेन्जीको यो कन्क्लुजन के भन्ने कन्क्लुजन पछि चाहिँ अब गीत सुन्ने पालो होला,
तर के हामीले एउटा सन्देश आएको छ
सन्देश, तर गीतको प्रसङ्गसँगै हामीसँग एउटा जन्मदिनको सन्देश आएको छ र यसलाई पठाउनु भएको छ इन्दु केश पाण्डेजीले, र उहाँले जन्मदिनको सन्देश पठाउनु भएको छ नवराज दाहालजीलाई, र नवराज दाहालजीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ भन्नुभएको छ र नवराजजीलाई हाम्रो पनि
जन्मदिनको धेरै धेरै शुभकामना
र यसको साथसाथै इन्दुकेशीले भन्नुभएको छ साथै उहाँले अरू जुङ्गे साथीहरू अर्थात् नोभेम्बर यो महिना नोभेम्बर जुङ्गे साथीहरूलाई उहाँले सम्झिनु भएको छ र उहाँले चाहिँ आफ्नो जुङ्गे साथीहरू आशिष दिपेश रोश आवास तीर दीपक सबैलाई अब बज्ने गीत डेडिकेट गर्न चाहन्छु भन्नुभएको छ र साथसाथै उहाँको अर्को पनि एउटा रिक्वेस्ट रहेको छ जुङ्गे साथीहरूलाई र उहाँलाई भन्नुभएको छ इन्दुकेशजीले जुङ्गा चाहिँ नकाटी बस्नु होला नेक्स्ट विकेन्डसम्म म र भेट गरौँला साथीहरू है भन्नुभएको छ
ल ठिकै छ त नोभेम्बरको स्पेसल
स्पेसल जुन इन्दुकेश पाण्डेजीको जुन आग्रह छ त्यो हामी आग्रह एकदम स्वागतका साथ हामी प्रस्तुत गर्नेछौँ कृपया रेडियो सुन्दै गर्नुहोला
अनि मसँग एकदमै एउटा पुरानो जुन आज बिमलालाई एकदम धेरै धेरै धन्यवाद है एकदम जुन गीत सेलेक्सन चाहिँ आज जुन बिमलाले गरिरहेको छ मलाई एकदम इन्ट्रेस्टिङ लाग्छ मलाई बजाउनु पनि मजा लागिरहेको
छ
एकदमै पुरानो भीम तुलाधरको गीत
हजुर अङ्गालो अङ्गालो
अङ्गालो अङ्गालो एकदमै
रमाइलो गीत
त्यो त्यो समयमा एकदम पपुलर पनि भएको थियो
एकदम
जुन गीत चाहिँ त्यो गीत अब हामी बजाउन जान गइरहेका छौँ र इन्दुकेशीले नवराज दाहालजीलाई जन्मदिनको शुभकामना र साथमा जुङ्गे साथीहरू
र
हाम्रो सम्पूर्ण श्रोताहरूलाई
श्रोताहरू अहिले सुन्नुभयो धेरै राम्रो सुमधुर आवाजमा रहेको गीत अङ्गालो अङ्गालोमा अङ्गालो अङ्गालोमा सुन्नुभयो होला त्यही पनि ठिकै छ श्रोताहरू यो मङ्सिर महिना भएकोले गर्दाखेरि चाहिँ अङ्गालो अङ्गालो गीत पक्कै पनि तपाईँलाई मिल्दोजुल्दो हुन गयो होला त्यसको लागि हामी एकदम स्टुडियोबाट तपाईँहरूलाई एकदम शुभकामना दिन चाहन्छौँ
र मलाई लाग्थ्यो बिमलाले केही सेयर गर्न चाहेको थियो कि केही विवाहको बारेमा अझ हामी विवाहको प्रसङ्ग अझ केही बाँकी छ कि
हामीसँग अब विवाहको बारेमा कुरा गर्दाखेरि
होइन बिहाको बारेमा कुरा गर्दा त के छ भने अघि मैले जुन महिना मैले असार पुर्याएको थिएँ होइन असार साउन महिनामा हुँदैन भदौ महिनामा पनि मैले गरेको थिएँ थाहा छैन असोज महिनामा कहिलेकाहीँ बिहा गरेको हामी पाउँछौँ होइन कार्तिकमा त पटक्कै हुँदैन कार्तिकमा त अर्कै कसको बिहा हुन्छ अरे भन्ने कुरा पनि छ होइन यसरी अब मान्छेको चाहिँ बिहा हुँदैन अनि मेनली त मङ्सिर महिनामै सबै उपयुक्त मानिन्छ शुभ सायद शुभ महिना मानिन्छ भनेर चाहिँ भनेको
पाइन्छ
मुनाले मलाई लाग्छ एउटा कुरा आफ्नो विवाह कसैको विवाह चाहिँ मा गएको कुरा चाहिँ हाम्रो साथी श्रोता साथीहरूलाई सेयर गर्ने भनेको जस्तो लाग्छ होइन त मुना
त्यो चाहिँ अलिकति समयको के
समय हामी
तर के गर्नु हामी अर्को हप्ता पनि त सायद कुरा गर्न
सक्छौँ यो मङ्सिरको महिना छ होइन हामीसँग
मङ्सिर अर्को
अर्को दुई तिन हप्ता छँदैछ
आज भर्खर 10 गते मात्रै हुँदैछ होइन अब आगामी भनेको 20 गते हुन्छ त्यसले गर्दाखेरि चाहिँ पक्कै पनि हामी अर्को हप्ता हामी प्रसङ्ग गर्नेछौँ तपाईँहरूले पक्कै पनि हाम्रो यो अनुरोधलाई पक्कै पनि स्वीकार गर्नुहुन्छ तपाईँहरूको केही मत विचार केही धारणा छन् भने हामीलाई फेसबुकमा पनि तपाईँहरूले सेन्ड गर्न सक्नुहुनेछ
एकदमै र मेरो जुन बिमलाले भने जस्तै त्यो कुराकानी हामी फेरि पनि राख्नेछौँ बिमलाको पनि धेरै कुरा छ मैले बिमलाले पनि अझ धेरै सोध्नु पर्नेछ कुराहरू त्यो पक्कै पनि हामी अर्को हप्ता फेरि त्यसलाई निरन्तरता दिनेछौँ श्रोताहरू
र
श्रोताहरू हामीले हिजै मात्रै भएको हामी अब बिहा प्रसङ्गदेखि थोरै अलिकति बाहिर जानेछौँ र श्रोताहरू हामीसँग समय थोरै मात्रै बाँकी भएको हुँदा तपाईँहरूलाई सरस्वती हिजो हामीले विभिन्न चाडपर्व मान्छौँ दसैँ तिहार मान्छौँ तिज मान्छौँ र अरू विभिन्न चाडपर्व मान्छौँ हिन्दू पर्व मान्छौँ तर हिजो एउटा नेपालीहरूको ठुलो महान चाड नै भनौँ यसलाई हरिबोधिनी एकादशी मानिएको थियो जसमा यसँग मसँग एउटा सानो प्रसङ्ग छ म यसलाई जोडिहाल्न चाहन्छु श्रोताहरू राम्रोसँग ध्यान दिएर सुन्नुहोला व्रत उपवास तथा पुराणको पर्व हरिबोधिनी एकादशी हिजो शनिबार मनाइयो हिन्दू धर्ममा हरिबोधिनी एकादशीको व्रत बस्नाले पापको नाश पुण्य वृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अक्षमेय मेद तथा सय राज सूर्य यज्ञको फल प्राप्त हुने जनविश्वास छ असार शुक्ल एकादशीका दिनदेखि क्षीरसागरमा शयन गरेका भगवान् विष्णु 4 महिनापछि आजका दिन अर्थात् हिजोका दिन जागा हुने भएकाले यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष रूपमा मनाउने गर्दछन् त हिजैका दिन गृहिणीहरूले घर आँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् हिजोका दिनलाई तुलसी विवाह भन्ने गरिन्छ तुलसीको मठलाई माटो गोबरले लिपपोत गरी सेतो धागो पहेँलो वस्त्र तथा फुल मालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् कार्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित देवताहरू तुलसीमा बास गर्दछन् भन्ने जनविश्वास रहिआएको छ तुलसीको धार्मिक सांस्कृतिक महत्त्वका साथै वैज्ञानिक महत्त्वमा पनि यसको पात डाँट तथा फुलको रस रुगाखोकीको औलो रोग ठिक पार्न प्रयोग गरिन्छ तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास छ विशेष गरी यस दिन हिन्दू संस्कृति अनुसार तुलसीको विवाह सम्पन्न गरी व्रतालुहरूले फलाहारको रूपमा पिँडालु र सकरखण्ड आदि कन्दमूलहरू खाने प्रचलन रहिआएको छ भनेपछि त यो कति प्रसङ्ग छ यो तुलसीको विवाह भनौँ
विवाहकै
कुरा आयो है भनेपछि यो तुलसी यो जुन एकादशी भनिन्छ यो चाहिँ प्रत्येक पाक्षिकमा आउँछ ताकि प्रत्येक 15-15 दिनमा आउँछ यो चाहिँ एकादशीमा यसमा अर्को 4 महिना अगाडि जुन असारमा जुन तुलसी रोपिन्थ्यो भनेदेखि चाहिँ त्यस्तो त्यो रोपेको तुलसी चाहिँ अब हिजो आएर हिजोको दिनमा चाहिँ यो तुलसीलाई विवाह गर्ने एउटा गर्ने प्रसङ्ग छ ताकि अघि हाम्रो पनि बिहा मान्छेको बिहा र तुलसीको पनि बिहा हुन्छ भन्ने प्रसङ्ग मैले जोडेको
अन्त एकदमै जुन नेपालको जुन
एकदमै सान्दर्भिक प्रसङ्ग खगेन्द्रजी धेरै धेरै धन्यवाद त्यसको लागि
अन्त त्यसै गरी अब जुन हामीले भन्यो नि जुन नेपाली हिन्दू परम्परा अनुसार चाहिँ धेरै यस्ता कुराहरू जुन छन् धेरै जुन रमाइला रोचक कुराहरू जानकारीहरू छन् र यसलाई आज हामीलाई प्रदान गरिदिनु भएको हामी खगेन्द्रजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
होइन यो त अब यो त प्रसङ्ग जोड्ने काम हो किनभने हाम्रो योमा किनभने हामी विदेशमा रहेर पनि हामी यो जुन हाम्रो परम्परालाई यथावत राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ताकि रेडियोबाटै हामीले यसलाई प्रसङ्ग सम्पूर्ण श्रोतामा आज हामीले पस्क्यौँ भने भोलि गएर यस प्रसङ्ग यो यथावत रहने पनि हामी पक्कै पनि श्रोताहरूले पक्कै राख्नुहुन्छ होला
पक्कै पनि
जगडा गर्नुहुन्छ होला
पक्कै पनि र हामीलाई हाम्रो नियमित श्रोता जुन न्यू मित्र द ब्ल्याक गर्लको पनि एउटा सन्देश आएको छ र उहाँले हाम्रो आजको कार्यक्रम सुनेर निकै नै रमाइलो लागिरहेको छ भनेर हामीलाई सन्देश पठाउनु भएको छ र साथसाथै उहाँले र साथै गीतहरू पनि इन्जोय गरिरहनु भएको छ भन्नुभएको छ र साथसाथै उहाँले उदय भाइलाई फेरि पनि जन्मदिनको शुभकामना दिनुभएको छ र उदयजीलाई अनि साथसाथै हाम्रो नवराजीलाई हामी फेरि पनि सबैको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छौँ।
उहाँको पनि हाम्रो ब्ल्याक गर्लजी जुन हाम्रो हामीलाई सम्झेर माया गरेर यति यति हाम्रो प्रशंसा गर्नुभएको छ, यसको लागि हामी धेरै आभार व्यक्त गर्छौँ।
हाम्रो यस्तो नियमित श्रोताहरूले जुन हामीलाई हरेक हप्ता सुनिदिनु भएर हामीलाई जुन प्रतिक्रिया दिनुभएकोले गर्दाखेरि ती कारणले हामीलाई अझ
तपाईँहरूको सानो कोसिलीले हामीलाई ठुलो राहत हुनेछ, यसको लागि हामी तपाईँको जुनसुकै जेसुकै भए पनि हामी प्रतीक्षा रहनेछौँ। आगामी दिनमा तपाईँको जुन सन्देशहरू छन् हामी पक्कै पनि प्रस्तुत गरिदिनेछौँ।
एकदमै
यसमा सानो प्रसङ्ग एउटा धेरै टाढाबाट एकजना श्रोताले हामीलाई सम्झिनु भएको छ, उहाँ हुनुहुन्छ ममता गजमेर दार्जिलिङबाट। उहाँ भन्नुहुन्छ, सर्वप्रथम म साङ्ग्रिलाका टिमलाई मेम्बरलाई नमस्कार गर्छु भनेर भन्नुहुन्छ। हाम्रो उहाँले सम्झिनु भएको छ मेरो दाजुहरू हुनुहुन्छ रतन गजमेर र जोगेन गजमेरलाई धेरै टाढाबाट म सम्झाउन चाहन्छु र नमस्कार सुनाइदिनु होला भनेर भन्नुभएको छ ममता गजमेरले।
ममता गजमेरजीको तर्फबाट चाहिँ सम्पूर्ण दाजुहरूलाई चाहिँ नमस्कार
हुन्छ र उहाँ दाजुहरू हुनुहुन्छ जोगेन गजमेर र रतन गजमेर
एकदमै
सम्झिनु भएको छ।
र श्रोताहरू, अब घडीमा हामीलाई एकदमै कम समय बाँकी छ र जाँदा जाँदै अब हामीले अर्को हप्ता फेरि आउने पनि हामी बाटा गर्दै श्रोताहरू अब हामी पक्कै पनि स्टुडियोबाट जाने समय भइसकेको छ।
समय यति छिटो बित्दो रहेछ भनेर मलाई आजै थाहा भयो। एक घन्टाको समय त एकछिन जस्तो लागिरहेको छ मलाई।
र श्रोताहरू, आजको दिनको लागि जुन हामीलाई साथ दिनुभयो र हामीलाई जुन सन्देशहरू पठाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। र श्रोताहरू, आजको दिनबाट आजको कार्यक्रमबाट अब हामी बिदा चाहन्छौँ र तर अर्को हप्ता पक्कै पनि आउने बाटाका साथ हामी बिदा हुन चाहन्छौँ। म मुना,
म खगेन्द्र
र म बिमला,
नमस्ते,
शुभरात्री।
यो साता तपाईँहरूको शुभ बितोस्।